आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बिरामी हुँदा तपाईले नै निको पार
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा प्रेरित छ अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ डिकनहरूको नियुक्त अनि डिकन मध्ये स्टिफनस नभएको डिकनको गवाही। यस अध्यायमा हामी पहिलो शताब्दीको मण्डलीमा भएको त्रुटि दोषको अझ बढी परिणामहरूको देख्छौं। हामीले पहिलो कुरा देख्यौं हननिया र सफिराको मामलामा त्रुटि वा दोष। तिनीहरू उद्धार पाएका विश्वासीहरू थिए, तर तिनीहरू प्राचीन पहिलो शताब्दीको मण्डलीमा आफ्नो जीवनमा त्यस्ता झुटहरूसँग रहन सकेनन्। अहिले यस अध्यायमा हामी अर्को त्रुटि वा दोष देख्छौ जुन मण्डलीमा भए थियो, जुनको परिणामस्वरूप डिकनहरू छान्नु पर्ने भयो। यो छ अध्याय एकजना स्टिफनस नौ गरेको डिकनको विवरण सहित जारी रहन्छ। तिनलाई झुटो आरोप लगाइयो, गिरफ्तार गरियो। त सबभन्दा पहिले हामी देख्नेछौ डिकनहरूको नियुक्ति। प्रेरित छ अध्याय एक पदमा यस प्रकार लेखिएको छ, ती दिनमा जब चेलाहरूको संख्या बढ़दै गएको थियो तब हिब्रूहरूका विरूद्धमा ग्रीक यहुदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैन थिए। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि यसले मण्डलीको इतिहासमा आरम्भमा स्थान लिएको थियो वा मण्डलीको इतिहासमा आरम्भमा भए थियो। तिनीहरूले सामुदायिक रूपमा जीवनयापनको वा बसाईको प्रयत्न गरेथे, साझे रूपमा र मिलेर एकै ठाउँमा बस्ने वा बसाईको कोशिश गरेको थिए। वास्तवमा यो केही कम समयसम्म मात्र रह्यो, कारण संसारिकता मण्डलीमा प्रवेश गरेथ्यो। हामीले देख्यौं कि कसरी हननिया र सफिराले तिनीहरूको परिस्थितिको झुटो विवरण दिएका थिए। अहिले हामी थाहा पाउँछौ कि त्यहाँ हिब्रूहरूको विरूद्ध ग्रीकहरूको गनगन वा गुनासो थियो। यो दुई जातिहरू बीच संघर्ष होइन, यो यहुदी विरोधको अभियान होइन। त्यहाँ उल्लेख भएको ग्रीकहरूको अर्थ हो ग्रीक बोल्ने यहुदीहरू हुन्। तिनीहरूसँग ग्रीक सभ्यताको र संस्कृतिको पृष्ठभूमि थियो, जबकि यरूसलेममा रहने हिब्रूहरूले वा यहुदीहरूले ध्यान लगाएर मोसाको व्यवस्थाको पछ्याउँथे, पालन गर्दथे। त्यसकारण स्वाभाविक रूपमा आपसमा अभुझाई त्यहाँ हुन आयो। यो अन्दाज लगाइन्छ कि यस समयमा मण्डलीमा संख्या करिब 25,000 जति थियो, अनि हामी देख्छौ यो प्राचीन पहिलो शताब्दीको मण्डली सिद्ध थिएन। हामी मानिसले यो भनेको सुन्छौ, हामी पनि पहिलो शताब्दीको प्राचीन मण्डलीतिर फर्किजन आवश्यक छ। अमित्र, यो सत्य हो कि प्राचीन मण्डलीसँग शक्ति सामर्थ्य थियो, उनीहरूको आत्मिक स्तर उच्च थियो, तर उही समयमा त्यो प्राचीन मण्डलीसँग पनि समस्याहरू कठिनाईहरू थियो। यस उच्च आत्मिक स्तरमा जुन पवित्र आत्माले त्यस बेलाको मण्डलीलाई ल्याउनु भएको थियो, त्यो अन्यलता, गडबड र सैतानिक विभाजनको विभागको अनुचित हस्तक्षेपद्वारा रोकावट ल्याइएको थियो। प्राचीन मण्डलीमा भौतिक कुराहरू साझेदारमा बाँड्ने कुरा, त्यो कुराले अहिले पुरानो स्वभावको स्वार्थपनको निम्ति बाटो खोलिदियो, संसारिकता मण्डलीमा प्रवेश गर्यो। ग्रीकहरू, यो स्पष्ट छ, अल्पसंख्यक समूहमा थिए। तिनीहरूले आफूलाई बेख्याल गरेको, व्यवस्था गरेको, अपेक्षा गरेको महसुस गरे र यो कुराको माग गरे कि तिनीहरूका विधवाहरूलाई हिब्रूहरूसँग समान रूपमा विचार गरिनुपर्दछ। मित्र, यो सामुदायिक जीवनयापन त्यति लामो समयसम्म काम खाएन। अहिले यो कुरा प्रेतहरूलाई जानकारी भयो। पद एकमा यस प्रकार लेखिएको छ, ती दिनमा जब चेलाहरूको संख्या बढ़दै गएको थियो तब हिब्रूहरूका विरूद्धमा ग्रीक यहूदीहरूले गणन गरे किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथे। अनि दुई पदमा भनिएको छ, तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, परमेश्वरको वचन प्रचार गर्न छोडेर खुवाउने पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। प्रेरितहरूले सोचे कि तिनीहरूले परमेश्वरको वचन अध्ययनको छोड्नु हुँदैन वा परमेश्वरको वचन सिकाउने कुराको छोड्नु हुँदैन। तिनीहरूले महसुस गरे कि यो कार्य तिनीहरूले निरन्तर जारी राख्नुपर्छ। यदि तिनीहरूले परमेश्वरको वचन छोडेर मेच टेबलहरूको सेवा गरे, खानपानको लागि मात्र सेवा गरे, यो तिनीहरूको निम्ति सर्वनाशको कारण हुने थियो। तिनीहरूले आफ्नो समय प्रार्थनामा र परमेश्वरको वचनको अध्ययनमा र अध्यापन गराउने काममा बिताउनु पर्नेछ। मित्र, यो हरेक मण्डलीको निम्ति यो कुरा महसुस गर्न आवश्यक कुरा हो कि सेवकहरूले परमेश्वरको वचन अध्ययन गर्नुपर्छ र वचन अध्ययन गर्ने समय हुनै पर्छ, साथै प्रार्थनाको निम्ति पनि समय हुनै पर्छ। अनि तिम्रो चार पदमा भनिएको छ, यसकारण भाइ हो, तिमीहरूबाट पवित्र आत्मा र बुद्धिले भरेका र सबैको आदर पाएका सातजना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं, तर हामी चाहिँ प्रार्थना र वचनको सेविकाईमा सम्पूर्ण समय दिनेछौ। मित्र, यहाँ हामी देख्छौ कि समस्या खड़ा भएको कारण सातजना मानिसहरूलाई नियुक्त गर्नु परेको थियो वा त्यहाँ समस्या भएको कारणले सातजना मानिसहरूलाई नियुक्त गर्नु परेको थियो डिकनको रूपमा। प्रेरितहरूले महसुस गरे कि यो विवरणको बोझको भार उठाइराख्नु पर्ने त्यति धेरै महत्वपूर्ण छैन जति कि प्रार्थनामा समय बिताउने र परमेश्वरको वचन सेवाको निम्ति समय बिताउने कुरामा छ। अहिले म यी सातजना मानिसहरूको योग्यताहरूको ध्यान तपाईहरूको वा तपाईहरूले दिएको म चाहन्छु जो मण्डलीका ती भौतिक कुराहरूको लागि कार्यभार सम्हाल्ने जिम्मा लिन गइरहेका छन्। म यो कुरामा अलिकता डराउँछु कि जब डिकनहरू चुनिन्दछन् आज प्राय जसो मण्डलीमा यी कुराको उपेक्षा गरिन्दछ, व्यवस्था गरिन्छ वा ध्यान दिइँदैन। वास्तवमा मैले विशेष गरी पश्चिमी मुलुकमा मानिसहरूले यो भनेको सुनेको छु, तिनीहरू एल्डरको आत्मिक सेवाको निम्ति नियुक्त गरिन चाहँदैनन् तर भौतिक कुराहरूलाई सम्हाल्न वा नियन्त्रण गर्न डिकन हुन चाहन्छन्। म तपाईँलाई भनौं, डिकनको सेवा वा कार्यभारको निम्ति अरू कुनै कार्यभार वा सेवा भन्दा धेरै आत्मिकता, ज्ञान बुद्धि र प्रार्थनाको आवश्यक पर्दछ। अहिले यी मानिसहरूको योग्यताहरूको ध्यान दिनुहोस्। यी मानिसहरू नचलेको हुनुपर्छ। अनि अरू अनुवादले भन्दछ, सबैबाट आदर पाएका र इमानदार रिपोर्ट भएका व्यक्ति हुनुपर्छ। मित्र, तिनीहरूका इमानदारीता कति पनि सन्देहजनक छैन वा प्रश्न उठाउने लायक थिएन। कुनै मण्डलीको निम्ति त्यस्तो डिकन हुने काम अति नै दयनीय कुरा हो जसको इमानदारीतामा सन्देह छ वा प्रश्न उठाउन सकिन्छ, जसको कारण अरू त के पास्टरले पनि विश्वास भरोसा गर्न सक्दैन। त्यस्ता मानिस मण्डलीमा डिकन हुन हुँदैन वा राख्नु हुँदैन। अनि दोस्रो योग्यता थियो, पवित्र आत्माले भरेको हुनुपर्छ। तिनीहरू दाग मध्यले मातेको हुनुहुँदैन थियो तर पवित्र आत्माले भरिएको हुनुपर्दथ्यो। तेस्रो योग्यता, तिनीहरू बुद्धिले भएका वा बुद्धिले भरेका मानिस हुनुपर्दथ्यो। तिनीहरू आत्मिक मानिसहरू हुनु परेको थियो जसले आत्मिक सत्यताको व्यावहारिकतामा लागू गर्न अभ्यास गर्न सकुन्। यो अति नै महत्वपूर्ण कुरा थियो। देख्नुभयो, तिनीहरूले सम्हाल्ने वा नियन्त्रण गर्ने भौतिक वस्तुहरूले तिनीहरूलाई ती चीजहरूको एकतर्फी सुहाउँदो उद्देश्यको दिनुपर्दथ्यो। यसरी यो अति नै महत्वपूर्ण कुरा हो कि डिकनहरू ती मानिसहरू हुन् वा हुनुपर्छ जसले हरेक कुराहरूमा आत्मिक दृष्टिकोणबाट हेर्नुपर्छ। हामी देख्नेछौ कि स्तिफनस्त व्यक्ति थिए जसले यी योग्यताहरू भेटाएका थिए वा यी योग्यताहरू तिनमा थिए। तिनीसँग बुद्धि थियो। पदसले भन्दछ, जुन बुद्धि र आत्माले तिनी बोल्थे तिनको सामना गर्न तिनीहरूले सकेनन्। तिनीसँग वास्तविक दृढ विश्वास थियो। उही समयमा तिनी पूर्ण विश्वासका मानिस थिए। तिनीसँग उद्धार गर्ने विश्वास मात्र थिएन तर उही समयमा तिनीसँग सेवा गर्ने विश्वास पनि थियो, अर्थात गभाइदिने विश्वास। मित्र, तिनीसँग कति धेरै विश्वास थियो त्यो महत्वपूर्ण कुरा होइन, तर तिनको विश्वास कसमा थियो, कोमा थियो, के कुराको लागि थियो, सो कुरा महत्वपूर्ण हो। हामी यही पदबाट सिक्छौं कि तिनी शक्तिले पूर्ण भरिएका व्यक्ति पनि थिए। त्यस किसिमका मानिसहरू डिकनको रूपमा चुनिएका थिए। चार पदमा भनिएको छ, तर हामी चाहिँ प्रार्थना र वचनको सेविकाईमा सम्पूर्ण समय दिनेछौ। मित्र, यो नै प्रेरितहरूको कर्तव्य र काम थियो। पाँच पदमा भनिएको छ, यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्टिफनस, फिलिप, प्रखरस, निक्नोर, सिमोन, परिनास र एन्टिओकियाका यहुदी मत मान्ने निकोलाउसलाई छाने। मित्र, अन्तिममा उल्लेखित पाँचजना डिकनहरूको बारेमा म अरू धेरै कुरा केही भन्न सक्दिन, तर दुई डिकनहरू स्टिफनस र फिलिपको बारेमा हामी अगाडि पनि देख्नेछौ। तिनीहरू प्राचीन पहिलो शताब्दीका विशिष्ट महान मानिसहरू थिए। यद्यपि तिनीहरूले मेज टेबलको सेवा गरे तापनि तिनीहरूको बारेमा रेकर्ड यो छ कि तिनीहरू आत्मिक मानिसहरू थिए। अनि छ पदमा भनिएको छ, तिनीहरूले यी मानिसहरूलाई प्रेतहरूका सामुने ल्याए र प्रेतहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे। अहिले मेरो मित्र, शिर हातमा राख्ने सम्बन्धमा त्यहाँ थुप्रै मनगढन्त कुराहरू आजकल सुन्ने गर्छौ, देख्ने गर्छौ। धेरै मानिसहरू विचार गर्दछन् कि यससँग केही आत्मिक शक्ति जोडिएको छ। तिनीहरू सोच्दछन् कि कुनै मानिसको शिरमा हात राख्ने कुराले त्यस मानिसमा केही कुरा दिँदछ। मित्र, म यस कुरामा त्यति धेरै विश्वास गर्दिन। शिरमा हात राख्ने कामको अर्थ के हो त? हामीले लेवीको पुस्तकमा देख्यौं, जब हामी पुरानो नियम बलिदानहरूको अध्ययन गरिरहेका थियौं, पापीले आफ्नो हात बलिदान चढ़ाउन ल्याएको आफ्नो पशुको शिरमा आफ्नो हात राख्दथ्यो, जुनले यो संकेत गर्दथ्यो बलि चढ़ाउने पशुले तिनको स्थान लिइरहेको थियो। बलिदान पापसँग पहिचान गरिएको थियो। जब प्रेतहरूले आफ्ना हातहरू डिकनहरूको शिरमा राखे, यसको अर्थ यो हो कि अहिले ती डिकनहरू तिनीहरूसँग सहभागी साझेदार हुनेछन्। तिनीहरू यस सेवामा एकैसाथ थिए। यसले यो कुराको तय गर्दथ्यो कि यी मानिसहरू यो सेवा वा कार्यभारको निम्ति अलगाइएका थिए। साथै ख्रिष्ट येशूको कुराहरूमा तिनीहरूको संगति र विश्वासीहरूको सामूहिक वचनको लागि प्रतिनिधिहरूको रूपमा तिनीहरूको स्थान वा पदको सूचित गर्दथ्यो। यो कुराको ध्यान दिनुहोस्, यो सामाजिक सेवा थियो जुनमा यी मानिसहरू संलग्न थिए। प्राचीन पहिलो शताब्दीको मण्डली आफ्नै द्वारा वा विश्वासी विश्वासीद्वारा आर्थिक, भौतिक, आत्मिक कुराहरूको रेखदेख गरिन्दथ्यो। म सोच्दछु कि यो आज पनि सत्य भए कति असल हुने थियो। त्यो प्राचीन मण्डलीसँग गरीब उन्मूलन योजना कार्यक्रम थियो, अनि यसमा खालि मण्डलीको सदस्यहरू मात्र समावेश गर्दथ्यो। मित्र, आजका चर्च वा मण्डलीले पनि आफ्ना दिन गरीब दुखी विश्वासीहरूलाई हेर विचार गर्नुपर्दछ। अनि सात पदमा भनिएको छ, परमेश्वरको वचन बढ्दै गयो र चेलाहरूको संख्या यरूसलेममा अत्यन्तै बढ़्यो। पुजारीहरूमध्ये धेरैजनाले यस विश्वासलाई ग्रहण गरे। मित्र, हाम्रो दिनहरूमा पनि परमेश्वरको वचन बढ़ने काम अति नै महत्वपूर्ण हो। निश्चय नै यो रेडियो कार्यक्रमको उद्देश्य नै यही हो। यो मेरो हार्दिक इच्छा हो कि परमेश्वरको वचन सधैँ निरन्तर वृद्धि भइरहोस्, बढ़िरहोस्। मित्र, यो कुराको नचुकाउनुहोस् कि त्यस बेला धेरै पुजारीहरू पनि प्रभु कहाँ येशु कहाँ फर्केथे। मलाई लाग्छ तिनीहरूमध्ये कोही कोही प्रभु येशुको मृत्युमा मन्दिरको पर्दा दुई फ्याकमा फाटिन्दाखेरि त्यहाँ सेवा गरिरहेका थिए मन्दिरमा, अनि त्यही बेला धेरै प्रभु कहाँ फर्केथे भने धेरै पुजारीहरू चाहिँ त्यो अनुभव पछिबाट प्रभु कहाँ पछिबाट फर्केका हुनुपर्छ। अनि हामी अगाडि देख्छौ एकजना स्टिफनस नौ गरेका डिकनको गवाही। अहिले हाम्रो ध्यान स्टिफनसतिर जाँदछ। तिनी प्राचीन मण्डलीमा एक सबभन्दा महान परमेश्वरका व्यक्ति थिए। छ अध्यायको आठ पदमा भनिएको छ, स्टिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूको बीचमा ठूला ठूला अचम्मका काम र चिन्हहरू गरे। मित्र, यो स्पष्ट छ कि प्रेतहरूसँग जस्तै यो डिकनसँग पनि आश्चर्य कर्मको चिन्हहरूको चमत्कारहरूको वरदान थियो। अहिले स्टिफनस सुसमाचारको अति नै दरिलो व्यक्ति भएकोले गर्दा तिनी सदुकीहरूबाट घृणाहरू पाउन थाल्छन्। झुट्टा गवाहहरू स्टिफनसलाई दोषी ठहराउनलाई महासभाको अघि ल्याइन्दछ। नौदेखि पन्ध्र पदमा भनिएको छ, तर कोही कोही चाहिँ जो स्वतन्त्र दलका सभाघरकाहरू, यसको नाउँ यही थियो, कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया, एसियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्टिफनससँग वाद विवाद गर्न लागे। तिनी जुन बुद्धि र आत्माद्वारा बोल्थे तिनीहरूले त्यसको सामना गर्न सकेनन्। तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, मोसा र परमेश्वरको विरूद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं। तब तिनीहरूले जनतालाई, धर्मगुरू र शास्त्रीहरूलाई भटकाए र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए। तिनीहरूले यसो भन्ने झुट्टा साक्षीहरूलाई अघि सारे, यस मानिसले पवित्र स्थान र व्यवस्थाको विरूद्धमा कुराहरू बोल्न छोड्दैन, किनभने यसले यसो भनेको हामीले सुन्यौं। नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ र मूसाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ। महासभामा बसेका ती सबैले तिनलाई न्यालेर हेरे र तिनको मोहडा स्वर्गीय दूतको मोहडा जस्तै देखे। अहिले स्तिफनसलाई महासभाको अघि ल्याइएको छ र तिनको विरूद्ध झुट्टा गवाहहरू ल्याइएका छन्। मित्र, ती गवाहहरूले निश्चय नै आधा सत्य बोल्दछन्। तिनीहरूले येशूलाई पनि आरोप लगाए कि यस मन्दिरलाई उहाँले भत्काएर फेरि तीन दिनमा बनाउनेछ भनेर। तर वास्तवमा येशूले उहाँको आफ्नै शरीरको बारेमा बोलिरहनु भएको थियो। उहाँको जाँच पड़तालमा झुट्टा गवाहहरूले अबुझाई गरे। ती साक्षीहरूले यस पवित्र स्थान अर्थात यरूशलेममा भएको यहुदी मन्दिरको विरूद्धमा यसले कुराहरू बोल्न छोड्दैन भन्ने स्तिफनसमाथि झुटो दोष लगाए। तपाईंलाई थाहै होला कि येशूमाथि पनि उही अभियोग लगाइएको थियो। येशूले भन्नुभयो, म यो मन्दिर भत्काएर तीन दिनमा पुननिर्माण गर्न सक्छु। तर ती झुट्टा गवाहहरूले उहाँको भनाईको अर्थलाई बंगाइदिए, गलत अर्थ दिए। येशूले यहुदी मन्दिरलाई होइन तर आफ्नो शरीरको मृत्युको बारेमा र आफ्नो तीन दिन पश्चात पुनरुत्थानको बारेमा बोलिरहनु भएको थियो। र जब स्तिफनसले यो प्रभुको कुरा दोहोर्याए आफ्नो सन्देशमा, तब जसरी येशूको कुराको अर्थ बदलिएको थियो, बंगाइएको थियो, त्यसरी नै ती झुट्टा साक्षीहरूले स्तिफनसले बोलेको कुरालाई बदली गरे। यस्तै झुट्टा साक्षीहरूले येशूले यो मन्दिर म भत्काउनेछु भनेर भन्नुभएको थियो मर्कुस 14:57 पदमा। अब यी झुट्टा साक्षीहरूले स्तिफनसमाथि उही दोष लगाए। तिनीहरूको अर्को झुट्टा गवाही यो थियो कि स्तिफनसले मोसा अर्थात मोसाले दिएको यहुदी व्यवस्था र परमेश्वरको विरूद्धमा निन्दा गरेका थिए भनेर। उही नै दोष येशू स्वयंमाथि पनि लगाइएको थियो। स्तिफनसले यो कुरा भनेको कारणले यहुदीहरू तिनको विरोध कठोरसँग विरोध गर्न लागे र कठोरसँग व्यवहार गर्न लागे। मित्र, अर्को दिनमा हामी निरन्तर यो महान परमेश्वरको जन स्तिफनसको बारेमा देख्नेछौ। तबसम्मलाई प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। मनको तयारी र प्रार्थनाको साथ अर्को दिनमा बाइबल अध्ययन गर्न आउनुहोला।
स्पर्शले मेरो जीवन बदलियो, तिम्रो स्पर्शले मेरो जीवन बदलियो, मेरो जीवन स्पर्शले मेरो जीवन बदलियो। तिम्रो त्यो प्रेमा पाएर मैले खुशी पाए मैले आनन्द पाए इस वर्षले मेरो जीवन बदलियो डराउने छैन मृत्युदेखि अब म संसारमा डराउने छैन मृत्युदेखि अब म हार खाने छैन संसारदेखि कारण यसो पाए मैले मुक्ति पाए शीतल छ तिम्रो प्रेममा आनन्द छ तिम्रो
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470356 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।